यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। नेकपा एमालेको 11 राष्ट्रिय महाधिवेशन आगामी मंगिर 27 देखि 29 गतेसम्म पोखरामा आयोजना गर्ने प्रस्ताव गरिएको छ। ललितपुरको जावलाखेलमा हिजो शुरू भएको पार्टीको केन्द्रीय कमिटिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा महाधिवेशन पोखरामा गर्ने प्रस्ताव गरिएको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा सरकार गठन प्रक्रिया, प्रतिनिधि सभा विघटन, वर्तमान सरकारको गतिविधि लगायतका विषय समेटिएको पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो। बैठकको शुरूमा अध्यक्ष ओलीले पछिल्लो समय अप्रत्याशित रूपमा भएका घटनाले मुलुक बर्बादीतर्फ धकेलिएको टिप्पणी गर्नुभयो। अध्यक्ष ओलीले मुलुकको वर्तमान अवस्थालाई लोकतान्त्रिक, जनपक्षीय र शान्तिपूर्ण रूपमा समाधान गर्न राजनीतिक दलहरू एक हुनुपर्ने विचार व्यक्त गर्नुभयो। अध्यक्ष ओलीले नेकपा एमाले पार्टी निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने एकीकृत समाजवादी पार्टीका नेता र कार्यकर्तालाई एमालेमा फर्कन पनि आग्रह गर्नुभयो। अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रस्तावमाथि केन्द्रीय कमिटिका सदस्यहरूले आआफ्नो राय सुझाव राख्ने क्रम हिजै शुरू भएको छ। अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रस्तावमाथि 50 जना केन्द्रीय सदस्यहरूले सुझाव राख्नु भएको छ। बैठकमा केन्द्रीय सदस्यहरूले अन्तरिम सरकारको गठन प्रक्रिया, प्रतिनिधि सभाको विघटनका सन्दर्भमा पार्टीको धारणा, निर्वाचनमा पार्टीको उपस्थिति र संविधान रक्षा लगायतका विषयमा सुझावहरू राखिरहनु भएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। आज बिहान 8 बजे फेरि बोलाइएको केन्द्रीय कमिटिको बैठकमा हिजो बोल्न बाँकी सदस्यहरूले आआफ्नो सुझाव राख्नुहुने प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो। त्यसैगरी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पनि आजदेखि नियमित हुने भएको छ। मंगलबार शुरू भएको बैठक हिजोका लागि स्थगन गरिएको थियो। आजदेखि नियमित हुने बैठकले पछिल्लो राजनीतिक अवस्थाका बारेमा विश्लेषण गर्दै एउटा निष्कर्ष निकाल्ने, निर्वाचन त्यसैगरी संसद पुनर्स्थापना लगायतका अहिले चलिरहेका मुद्दामा पार्टीको धारणा सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ। सभामुख देवराज घिमिरेले संसद पुनर्स्थापना गर्ने कि निर्वाचनमा अघि बढ़ने भन्ने विषयमा हिजो दलहरूसँग धारणा माग्नु भएको छ। सभामुख घिमिरेले सर्वदलीय बैठक आह्वान गरी हिजो दलहरूको धारणा माग्नु भएको हो। बैठकमा सभामुख घिमिरेले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि आफूले पहल गर्ने र त्यसमा दलहरूको साथ आवश्यक रहेको धारणा राख्नुभयो। बैठकपछि नेकपा एमालेका नेता महेश बर्दलवालले संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भएकाले संसद पुनर्स्थापनाको पक्षमा अघि बढ़नुपर्ने एमालेको धारणा रहेको बताउनुभयो। कांग्रेस नेता श्याम घिमिरेले सरकारले चुनावको वातावरण बनाउन नसकेको टिप्पणी गर्दै चुनावको वातावरण बनेमा चुनावमा जान दलहरूलाई आपत्ति नरहेको बताउनुभयो। माओवादी केन्द्रका नेता हितराज पाण्डेले संसद विघटन र अन्तरिम सरकार गठन इतिहासकै दुर्लभ घटना भएको भन्दै दलहरूले कमी कमजोरी सच्याएर अघि बढ़नुपर्ने र चुनावको वातावरण बन्नुपर्ने धारणा राख्नुभयो। नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र प्रसाद पाण्डेले सरकारले उपयुक्त वातावरण बनाएमा आफ्नो पार्टी निर्वाचनमा जाने बताउनुभयो। उहाँले निर्वाचनले मात्रै वर्तमान राजनीतिलाई मूलधारमा ल्याउने विश्वास पनि व्यक्त गर्नुभयो। बैठकमा सरकार गठन र प्रतिनिधि सभा विघटन विरूद्धमा सर्वोच्च अदालतमा रिट परेकाले अदालतले गरेको निर्णय अनुसार अघि बढ़नुपर्ने धारणा दलका नेताहरूले राख्नुभयो। राप्रपाका ज्ञान बहादुर शाही र जनता समाजवादी पार्टी नेपालका रेखा यादवले त्यस्तो खालको धारणा राख्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अन्तर व्यवस्थापिका संघ आईपीयूको महासभामा नेपालको सहभागिता र आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा छलफल गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालले हिजो गर्नुभएको भेटमा आईपीयूको 151 महासभामा नेपालको संघीय संसदको तर्फबाट सहभागी हुने विषय र आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचन लगायतका समसामयिक विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ। सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन विरूद्ध हिजो 10 रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभएको छ। उहाँले ती रिटहरूमाथि आगामी कार्तिक 12 गतेका लागि सुनवाई गर्न पेशी तोकिएको जानकारी दिनुभयो। प्रधानमन्त्रीको नियुक्ति बदर, संसद विघटन बदर एवं संसद पुनस्थापना समेतका उत्प्रेषण, परमादेश आदेशको माग गर्दै पेश भएका 10 रिट निवेदन हिजो दर्ता भएको हो। दर्ता भएका निवेदनमाथि संवैधानिक इजलासमा सुनवाई हुने प्रवक्ता कोइरालाले बताउनुभयो। मध्य प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जितेन्द्र सोनल नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम उहाँलाई मुख्यमन्त्रीमा हिजो नियुक्त गर्नुभएको मध्य प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुघ्न यादवले हिजो जारी गर्नुभएको विज्ञप्तीमा जनाइएको छ। प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सन नसक्ने बताउनु भएको छ। प्रधानमन्त्री कार्कीले हिजो जारी गर्नुभएको समवेदना सन्देशमा बन्धक मुक्त हुने 2 वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाका बीच नेपाली विद्यार्थी विपिन जोशीको दुःखद मृत्यु भएको पुष्टि हुने गरी मंगलबार आएको खबरले आफू स्तब्ध भएको उल्लेख गर्नुभएको छ। समवेदना सन्देशमा प्रधानमन्त्री कार्कीले जोशी केवल एक विद्यार्थी मात्र नभई ज्ञानको खोजीमा विदेशिएका हजारौं नेपाली युवाको उज्जवल प्रतिनिधिका रूपमा रहनु भएको उल्लेख गर्नुभएको छ। सर्वोच्च अदालत बार एसोसिएशनले आगामी फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ स्वतन्त्र र निष्पक्ष तुल्याउने सरकारको अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग सर्वोच्च अदालत बार एसोसिएशनका कार्यवाहक अध्यक्ष अम्बर राउतसहितका पदाधिकारीहरूले हिजो भेट गरी मुलुकमा शान्ति सुव्यवस्था र आम जनतामा सुशासनको प्रत्याभूति दिलाउन आग्रह गर्नुभयो। उहाँहरूले भ्रष्टाचार नियन्त्रण कानूनी शासन लगायतका जेएनजी पुस्ताले उठाएको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। जिल्ला अदालत काठमाण्डुले सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख कृष्ण बहादुर महरालाई प्रपक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश हर्क बहादुर छेत्रीको इजलासमा शुरू भएको थुनछेक बहसपछि तत्काल प्राप्त प्रमाणबाट सुन तस्करीमा महराको पनि संलग्नता देखिएको ठहर गर्दै पूर्वपक्षका लागि थुनामा पठाउन हिजो आदेश दिइएको जिल्ला अदालत काठमाण्डुका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिनुभयो। पूर्व सभामुख महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईयूले विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दवाब दिएको आरोपमा असोज 26 गते पक्राउ गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले महरा विरूद्ध 8,55,28,334 रूपियाँ बिगो र 3 वर्षभन्दा बढ़ी कैद अवधि सजाय माग गर्दै असोज 27 गते मुद्दा दर्ता गरेको थियो। जिल्ला प्रशासन कार्यालय काठमाण्डुले हिजोदेखि राहदानी आवेदन सम्बन्धी सेवा शुरू गरिएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाण्डुले सूचना जारी गरी राहदानी आवेदन सम्बन्धी सेवा हिजो बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म 2 शिफ्टमा सञ्चालन गरेको जनाएको छ। नेपाल प्रहरीले तिहारमा आफ्नो घर र समुदायका क्षेत्रमा कुनै अवांछित गतिविधि देखिएमा प्रहरीलाई तत्काल खबर गर्न आग्रह गरेको छ। जिल्ला प्रहरी परिसर काठमाण्डुले सूचना जारी गरी चाडपर्वलाई अपराध रहित बनाई हर्षोल्लासपूर्वक मनाउन आफ्नो घर र समुदायमा कुनै अवांछित गतिविधि देखिएमा तत्कालै प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्न सबैलाई आग्रह गरेको हो। परिसरले आफ्नो चिनाजानी भएको स्थानमा मर्यादित एवं सभ्य तवरले देउसी भैलो खेल्न आफ्नो टोलमा तास जुवा खेल्ने व्यक्तिहरूबारे प्रहरीलाई समयमै खबर गर्न समेत आग्रह गरेको छ। पटाका तथा झिरझिरे पड्काउने व्यक्तिमाथि मुलुकी अपराध संहिता 2074 विस्फोटक पदार्थ सम्बन्धी कसूरमा 3 वर्षसम्म कैद र 30,000 जरिवाना हुने भएकाले त्यसो नगर्न प्रहरीले अनुरोध गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता पीपीएको प्रतिस्पर्धी दर तय गर्न विद्युत नियमन आयोगलाई आग्रह गर्नुभएको छ। आयोगको गत आर्थिक वर्ष 81-82 वार्षिक प्रतिवेदन हिजो बुझ्नुहुँदै मन्त्री घिसिङले जलविद्युत आयोजनाबाट उत्पादित ऊर्जालाई थप सर्वसुलभ प्रतिस्पर्धी र पारदर्शी बनाउन प्रतिस्पर्धी आधार तय गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। आयोगका अध्यक्ष रामप्रसाद धिताले प्रतिवेदन मन्त्री घिसिङ समक्ष पेश गर्नुभएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सड़क डिभिजन कार्यालय सिराहा लाहानका तत्कालीन कार्यालय प्रमुख रविन्द्र लाल दास सहित 4 विरूद्ध 2,34,00,000 रूपियाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा हिजो विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार सिराहाको कल्याणपुर नगरपालिका वडा नम्बर 5 स्थित प्रदेश सरकारको योजनामा गुणस्तरहीन सामग्री प्रयोग गरी भ्रष्टाचार गरेको आरोप उहाँमाथि लगाइएको छ। आयोगले सड़क डिभिजन कार्यालय सिराहा लाहानका तत्कालीन इन्जिनियर शैलेन्द्र कुमार चौधरी, सब इन्जिनियर चन्द्रकान्त चौधरी, रब्बानी कन्स्ट्रक्सनका प्रोप्राइटर जफीर कबाडी विरूद्ध भ्रष्टाचार निवारण ऐन 2059 बमोजिम कैद र जरिवाना समेत हुन माग दाबीले मुद्दा दायर गरिएको जनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि बेलायतका राजदूत रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलले हिजो शिष्टाचार भेटवार्ता गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय हितका साथै नेपाल र बेलायतबीचको सम्बन्ध थप प्रगाढ़ बनाउने विषयमा विचार आदान प्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिमा बनेको वर्तमान सरकारका मुख्य प्राथमिकता एवं जिम्मेवारी निर्वाचन र सुशासन रहेको जानकारी दिनुहुँदै तोकिएकै समयमा स्वच्छ र भयरहित निर्वाचनमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। त्यसै गरी प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तैयोङले पनि हिजै शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटमा दुई देशबीचको सम्बन्ध र हितका विभिन्न पक्षमा विचार आदान प्रदान भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार तीनजना स्रष्टालाई प्रदान गरिएको छ। भैरव पुरस्कार गुठीले काठमाडौँमा हिजो कार्यक्रम गरी 2082 सालको 1,11,111 रूपियाँ राशिको भैरव पुरस्कार भारतको सिलगुड़ी निवासी वरिष्ठ हास्य व्यङ्ग्यकार कृष्ण प्रधान, त्यसै गरी 1,01,111 रूपियाँ राशिको भैरव बाङ्मय पुरस्कार वरिष्ठ चित्रकलाकार हरिप्रसाद शर्मा र 51,111 रूपियाँ राशिको भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङका विवश पोखरेललाई प्रदान गरेको छ। गुटीका अध्यक्ष रोचक घिमिरे, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्याल लगायतले पुरस्कार प्रदान गर्नुभयो। पुरस्कृत स्रष्टाहरूले भैरव अर्यालको नामको पुरस्कार प्राप्त गर्नु आफूहरूका लागि गौरवको विषय भएको धारणा राख्नुभयो। आईसीसी टी20 विश्वकप क्रिकेट छनौटमा गैराती नेपालले ओमानलाई पराजित गरी शीर्ष स्थानमा उक्लिएको छ। नेपालले ओमानलाई 38 रनले पराजित गरेको हो। ओमानको अल अमिरत क्रिकेट एकाडेमीमा भएको खेलमा पहिले ब्याटिङ गरेर नेपालले दिएको 152 रनको लक्ष्य पछ्याएको ओमानले 20 ओभरमा 9 विकेटको क्षतिमा 113 रन बनाउन सक्यो। ओमानका लागि विनायक शुक्लाले 19 बलमा सर्वाधिक 32 रन बनाए। त्यसअघि घरेलु टोली विरूद्ध टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित 20 ओभरमा 9 विकेटको क्षतिमा 151 रनको जोड निकालेको थियो। नेपालका लागि गुलशन झाले 3 विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले समान 2-2 र सन्दीप लामिछानेले 1 विकेट लिए। यसअघि नै नेपालले अर्को वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी20 आईसीसी विश्वकप 2026का लागि छनौट भएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।